नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन शुरू, अर्थ मन्त्रालयले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने, गत आर्थिक वर्षमा बजेट खर्च 80% र राजस्व असुली 83% रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क, राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील बलियो र व्यावसायिक बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल बीच छलफल, र अर्थ मन्त्रालयद्वारा सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
हिजो शुक्रबारदेखि नयाँ आर्थिक वर्ष 2083-84 सुरु भएको छ। यो सँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आएको छ। वर्षभरि सरकारले गर्ने आमदानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि हिजोदेखि नै कार्यान्वयनमा आएको छ। बजेटमा सरकारले आमदानी र खर्च बढाउने तथा विकासका कार्यक्रम कार्यान्वयन गर्न नयाँ नयाँ व्यवस्था गरेको छ। सरकारले संवैधानिक प्रावधान अनुसार गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा हिजो लागू भएको नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले चालु आर्थिक वर्षका लागि 21,24,34 करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। भन्सार महसुल, अन्तशुल्क, विलासिता शुल्क लगायतका विभिन्न व्यवस्था गत जेठ 15 गते अर्थात् बजेट आएकै दिनदेखि कानुनमा आइसकेको छ भने व्यक्तिका लागि आयकर छुटको सीमा 10 लाख, व्यक्तिगत आयकरको अधिकतम सीमा 29% कायम गरिएको, कर्मचारीको तलब 21%सम्म वृद्धि गरिएको, डिजिटल भुक्तानी गर्दाकै समयमा भ्याटको 10% रकम तुरुन्तै फिर्ता हुने व्यवस्था गरिएको, वैदेशिक मुद्रा सञ्चितलाई प्रयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गरिएको, भ्याट बिलमा लखपति योजना ल्याइएको, राइट सेयरिङमा संलग्नले स्थायी लेखा नम्बरमा अनिवार्य दर्ता हुनुपर्ने, निजी विद्यालयका शुल्कमा थप 3% समता शुल्क तथा स्वास्थ्य संस्थाको सेवामा थप 3% शुल्क लगायतका व्यवस्था नयाँ बजेटसँगै कार्यान्वयनमा आएका छन्।
चालु आर्थिक वर्षको बजेट हिजोदेखि कार्यान्वयनमा आएको छ। बजेट कार्यान्वयनमा आएसँगै यसको प्रभावकारी अनुगमन र मूल्याङ्कन कसरी हुन्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ।
आर्थिक वर्ष 82-83 सम्पन्न भइसकेका छन्, 83-84 हामी कार्यान्वयनको चरणमा हामी छौँ। बजेट कार्यान्वयन गर्ने सन्दर्भमा हामीले यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। यो वर्ष कति काम गर्छौँ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सडक हो भने सडक कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो अलिकति मोर ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गरेका छौँ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराइ रिजल्टसँग टाइअप भएर जान्छ। दोस्रो, हामीले बजेट कार्यान्वयनको मार्गदर्शन मन्त्रालयको नै विनियोजन एन स्वीकृत पनि भइसकेका छ। त्यो बमोजिम खर्च गर्ने सन्दर्भमा सबै मन्त्रालयहरूलाई हामीले निर्देशन सहित एउटा सर्कुलर पनि हामी जारी गर्दैछौँ। त्यसले कार्यान्वयनमा अलिकति सहजीकरण पनि गर्छ। हामीले केही अधिकारहरू सम्बन्धित मन्त्रालयलाई नै हामीले कृतार्जन पनि गरिसकेका छौँ। त्यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले रकम अन्तर गर्ने लगायत यो विषयहरू सम्बन्धित मन्त्रालयको लेखा उत्तरदायी अधिकृत सचिवलाई नै अधिकार प्रत्यार्जन गरेका छ। त्यसले गर्दा सुरुको वर्षदेखि नै काम गर्ने सन्दर्भमा त्यो खालको फ्लेक्सिबिलिटी ल्याङ्ग्वेज मिनिस्ट्रीले दिएको छ। र यसको साथसाथै अब यो वर्षको तयारीको कार्यक्रम, जस्तो बजेट जेठ 15 आयो, जेठ 15 आइसकेपछि बिट डकुमेन्ट तयार गर्ने, प्रोक्योरमेन्टको अरू डकुमेन्ट तयार गर्ने कामहरू सम्बन्धित ल्याङ्ग्वेज मिनिस्ट्रीले तयार पनि गर्दैछन्। र हामीले डे 1 नै भनेको आर्थिक वर्ष प्रारम्भ भइ हुने बित्तिकै हाम्रा खरिद लगायतका कामहरू अगाडि बढ्छौँ। र अब यसलाई विधिदै छ, हाम्रो सार्वजनिक खरिद नियन्त्रण नियमावलीमा केही प्रावधान संशोधन गरेका छौँ, जसले गर्दा यो स्वीकृति नीति प्रक्रियाहरू छोटिएका छन्। अब सूचना दिने जुन म्यापदेखि लिएर धेरै यसले टाइम अथवा यो प्रोसेसलाई अलिकति छोटाएको छ, जसले गर्दा आइ वर्षको काम गर्ने, अब खर्च गर्ने, काम गर्ने प्रक्रियालाई अझ सहजीकरण गर्ने र यसले थप गति दिने अपेक्षा लिएका छौँ।
प्रवक्ताज्यू, गत आर्थिक वर्षलाई हेर्ने हो भने खर्च र राजस्व असुली दुवै नै 80% को हाराहारीमा मात्रै सीमित रह्यो। अब चालु वर्षमा त्यो नहोस् भन्नका लागि अर्थ मन्त्रालयले के कस्तो विशेष तयारी गरेको छ?
हामीले 2-3 फ्रन्टमा अहिले बजेटमा बजेट अथवा हामीले आर्थिक कतिपय विषयहरू हामी संशोधन गरेका छौँ, कर्ता दरहरू, जसले गर्दा अहिलेको अब्जेक्टिभ यसले दर बढाउनु भन्दा दरलाई बरु घटाउने तर बेचलाई बढाउने, आधार बढाउने हो, भनेको राजस्वको दायरा फराकिलो गर्ने, त्यो अब्जेक्टिभ साथ चालु वर्षको हामी बजेट र आर्थिक लिएर आएका छौँ। त्यसले गर्दा हामीलाई अलिकति राजस्वको आकार ठुलो बनाउन सहयोग गर्छ। हामीले केही एक्टिभिटिजहरू फोकसै गरेर उत्पादन हाम्रो आर्थिक वृद्धि आर्थिक क्रियाकलापहरू बढाउनको लागि अर्थतन्त्रलाई थपचलायमन गराउनको लागि टार्गेटेड प्रोग्रामहरू पनि छन्। त्यसले गर्दा मान्छेको एउटा अब जस्तो आयकरमा छुटको कुरा विशेष छ, त्यसले गर्दा मान्छेको डिस्पोजेबल इन्कम बढाउँछ, खर्च बढ्छ र इकोनोमीलाई त्यसले मल्टिप्लायर इफेक्ट गराउँछ भन्ने हो। र निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि थुप्रै हाम्रा नीतिहरू र हाम्रा उपकरणहरू जारी भएका छन्, जसले गर्दा यो आर्थिक क्रियाकलापहरू बढ्छ र राजस्व भने आर्थिक क्रियाकलाप बढिसकेपछि नाफा बढ्छ, बिजनेस त्यसपछि राज्यलाई करको जुन राजस्व हो त्यो सङ्कलन त्यो प्राप्तिमा वृद्धि हुन्छ भन्ने हाम्रो अपेक्षा हो। त्यसको साथसाथै हामीले सिस्टम पनि सुधार गर्ने कतिपय जस्तो प्रणालीहरू र हामीले अझ सहज गराउने, जसले गर्दा एउटा बिजनेस कम्युनिटीलाई फ्रेन्डली इन्भाइरोमेन्ट हुन्छ, त्यसले इफिसियन्सी पनि ट्याक्स एडमिनिस्ट्रेसनमा रेभेन्यू एडमिनिस्ट्रेसनमा त्यसले इफिसियन्सी पनि सिर्जना गर्छ भन्ने त्यस्ता हाम्रा नीतिहरू छन्, जसले गर्दाखेरि आगामी वर्षको बजेट कार्यान्वयनमा एकत्र हुन्छ नि। अर्को राजस्व सङ्कलन पनि अपेक्षा जस्तो हामीले 1580 अर्को हामी राजस्व सङ्कलनको टार्गेट गरेका छौँ र त्यो प्राप्ति हुन्छ भन्ने हामी आशावादी छौँ।
मूलत यो पुँजीगत खर्चमा विगत लामो समयदेखिको जुन समस्या छ यो समस्या नहोस् भन्नको लागि ठुला विकास आयोजनाहरूको अनुगमन लगायतका कार्यहरू चाहिँ कसरी अगाडि बढ्छ?
अब अनुगमन गर्ने हाम्रो आफ्नै जस्तो अनुगमन सम्बन्धी ऐन पनि छ र हाम्रा विभिन्न संयन्त्रहरू छन्। अब राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका परियोजनाहरूको नियमित अनुगमन गर्छ, अब सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयले संयुक्त अनुगमन गर्छ। हाम्रा ती संयन्त्रहरू छन् अनि रिपोर्टिङको मेकानिजम छ। अब यो मेजर प्रोजेक्टहरूको माइलस्टोनहरू हामीले निर्धारण गरेका छौँ, त्यो माइलस्टोन अनुसार प्रत्येक महिना तिनीहरूको नियमित रूपमा मोनिटरिङ अथवा प्रोग्रेस ट्र्याकिङ हुन्छ। जुन हाम्रा संयन्त्र छन् त्यसलाई अझ बढी इफेक्टिभ गराउने र तलबबाट अथवा सम्बन्धित प्रोजेक्टको टार्गेटहरू फिक्स गरेका छौँ, त्यो अनुसार हामी रिपोर्टिङ लियौँ भने यसले हामीलाई अनुगमनलाई थप प्रभावकारी र जन सहयोगी बनाउँछ भन्ने अपेक्षा छ।
यो बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन कार्ययोजना बनाउने जुन परम्परा छ, यसपटक त्यो बजेट कार्यान्वयन कार्ययोजना कसरी बन्छ?
सबै मन्त्रालय र सबै निकायलाई आफ्नो अब हामीले यो वर्षको टोटल माइलस्टोनहरू पनि गरेका छौँ, की पर्फर्मेन्स इन्डिकेटरहरू पनि निर्धारण सबै मन्त्रालय विभागले गरेको छ र त्यो अनुसार उनीहरूले टाइम फ्रेम अनुसार कार्ययोजना पनि बनाउँछ र रेगुलर मोनिटरिङ गर्ने। अब यसलाई के हो भने सम्बन्धित मन्त्रालय विभागले रेगुलर मोनिटरिङ गर्ने र त्यसको रिपोर्टिङ गर्ने त्यो मेकानिजम छ, जसले गर्दा थप इफेक्टिभ हुन्छ भन्ने हाम्रो विश्वास हो।
यो चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयन र समग्र मुलुक अर्थतन्त्रलाई गतिशील बनाउन मूलत निजी क्षेत्रको चाहिँ भूमिका अब कस्तो हुनुपर्छ?
हामीले पब्लिक अब निजी क्षेत्र भनेको अर्थतन्त्रलाई हामी दिगो फराकिलो उच्च आर्थिक वृद्धि हासिल गर्ने जुन राज्यको लक्ष्य छ त्यसको लागि निजी क्षेत्र अगुवा अथवा प्रमुख सम्भाग हो। अहिले हामीले बजेट हेर्नु तथा नेपाल सरकार नीति तथा कार्यक्रम हेर्नु मोनिट्री पोलिसी हेर्नु, यसले प्राइभेट सेक्टरलाई यसको लगानी अभिवृद्धि गर्नको लागि जोड दिएको छ। अब ब्याङ्क तथा वित्तीय संस्थामा लिक्विडिटी छ, त्यसलाई एब्जर्ब गर्न अब क्रेडिट फ्लो बढाउनको लागि जुन निजी क्षेत्रले एब्जर्ब गर्छ त्यसलाई हामीले त्यस्ता नीतिहरू पनि गरेका छौँ र विभिन्न इन्स्ट्रुमेन्ट मार्फत हाम्रो यहाँ लगानी ल्याउनको लागि पनि बजेट र हाम्रा कार्यक्रमले त्यस्तो खालको प्रोभिजन पनि गरेका छ। यी सबैले हेर्दा अब प्राइभेट सेक्टरको इन्भेस्टमेन्ट आगामी आर्थिक वर्षमा प्राइभेट सेक्टरले अझ मोर कन्फिडेन्स हासिल गर्छ र इन्भेस्टमेन्ट बढ्छ भन्ने अपेक्षा हो।
चालु आर्थिक वर्ष सुरु भएसँगै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सरकारवालाका लागि
अब हामीले यो विनियोजन विधेयक आइज भइसकेपछि अब बजेट कार्यान्वयन सन्दर्भमा एउटा मार्गदर्शन पनि बनाउँदैछ सरकारले, त्यो हामी आगामी सोमबार सबै मन्त्रालयको सचिवहरूसँग हामी सेयर पनि गर्छौँ, त्यसले अलिकति एउटा डिरेक्सन पनि दिन्छ। रेगुलर मोनिटरिङ ट्र्याकिङलाई अझ इफेक्टिभ गराउनुपर्छ भन्ने लाइनमा अब अहिलेको समग्र सरकार हामी त्यसरी परिचालन भएको सन्दर्भमा ट्र्याकिङलाई मोर इफेक्टिभ गराउने, फेरि अब स्पेसिफिक प्रोजेक्टको अनुगमनलाई अझ थप प्रभावकारी बनाउने, हामीले जुन जुन प्रोजेक्टमा अलिकति समस्या हुन्छ त्यो वैदेशिक सहायतामा परिचालन हुने प्रोजेक्ट होला अथवा हाम्रै आफ्नै नेचुरल रिसोर्स परिचालन गर्ने हुनसक्छ, त्यसलाई हामी टार्गेटेड अनुगमन गर्ने प्रोसेस गराउँदाखेरि पनि फेरि कामहरू सहज हुन्छ र अब एनड्याक जस्ता मेकानिजमहरू छन् जसले अन्तर्निकाय समन्वय मार्फत आयोजना र कार्यक्रमहरू कार्यान्वयनमा सब सहजीकरण गर्छ त्यस्ता संयन्त्रलाई पनि क्रियाशील गराउने हाम्रो उद्देश्य।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले गत आर्थिक वर्षमा 19,64,11,00,00,000 बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा 15,82,16,00,00,000 खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ। चालु शीर्षकमा गत आर्थिक वर्ष सरकारले 11,80,98,00,00,000 विनियोजन गरेकामा त्यसको 88.4% खर्च भएको छ। यस अवधिमा पुँजीगत खर्च 1,90,84,00,00,000 भएको छ, जुन लक्ष्यको 46.79% हो। गत आर्थिक वर्षका लागि पुँजीगत खर्च 4,07,88,00,00,000 विनियोजन गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलबीच राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील बलियो र व्यावसायिक बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिनुभएको छ। छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्रै मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा र अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्रीले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गभर्नर पौडेलले राष्ट्र बैङ्क मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट गर्नुभयो।
गत आर्थिक वर्ष 2082-83 11 महिनामा नेपालको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार आउँदा मुद्रास्फीति नियन्त्रणमा रहेको राष्ट्र ब्याङ्कले जानकारी दिएको छ। गत आर्थिक वर्ष 2082-83 जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.22% र आर्थिक वर्षको 11 महिनाको औसत मुद्रास्फीति 2.89% रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। राष्ट्र ब्याङ्कका अनुसार कुल विदेशी विनिमय सञ्चितको अवस्था 37,55,64,00,00,000 रुपियाँ बराबरको रहेको छ भने अमेरिकी डलरमा उक्त सञ्चिति 24,68,00,00,000 पुगेको छ। यस्तो सञ्चिति 19.1 महिनाको वस्तु तथा सेवाको आयात धान्य पर्याप्त रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। त्यसै गरी चालु खाता 8,02,06,00,00,000 र शोधनान्तर 9,26,06,00,00,000 रुपियाँ बचतमा रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। निर्यात 12.2%ले बढेको छ भने आयात 15.2%ले वृद्धि भएको छ। सरकारको खर्च 13,46,65,00,00,000 र राजस्व परिचालन 10,81,31,00,00,000 रहेको राष्ट्र ब्याङ्कको प्रतिवेदनले औल्याएको छ। विस्तृत मुद्रा प्रदाय 9.8% वृद्धि भएको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय 14.2% बढ्दा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन 10.3% र आर्थिक क्षेत्रमा प्रवाहित कर्जा 6.2% वृद्धि भएको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धि दर 15% र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर 6.5% रहेको छ। त्यस्तै बैङ्क तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैङ्क दर 2.73% र 91 दिन अवधि पूरा भएको ट्रेजरी बिलको भारित औसत ब्याज दर 2.64% रहेको छ। वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याज दर 3.29% र कर्जाको भारित औसत ब्याज दर 6.64% रहेको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह 38.2% वृद्धि भई 21,20,80,00,00,000 रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह 15.6% वृद्धि भएको थियो। जेठ महिनामा रेमिट्यान्स आप्रवाह 2,03,89,00,00,000 रुपियाँ भएको छ। अघिल्लो वर्षको जेठ महिनामा रेमिटेन्स आप्रवाह 1,76,32 करोड रुपियाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिटेन्सको आप्रवाह 29.6% वृद्धि भई 14,59 करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 12.8% वृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ। समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर 23,21,07 करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16,69,51 करोड रुपियाँ रहेको थियो।
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने अर्थ मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउने, सरकारले गर्ने सेयर तथा ऋण लगानीलाई कानुनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। मस्यौदामा सरकारी ऋण असुली प्रक्रियालाई व्यवस्थित बनाउने, ऋणपत्रको बोलकबोल प्रक्रियामा मिलेमतो वा त्रुटिपूर्ण विवरण पेश गर्ने व्यक्ति वा संस्थामाथि कारवाही तथा जरिमानाको व्यवस्था गर्ने र ऋणपत्र सम्बन्धी केही व्यवस्थालाई विद्युतीय प्रणालीमा आधारित बनाउने प्रस्ताव समेटिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसिए भोजन अरियाल नियुक्त हुनुभएको छ। सोमबार अर्थमन्त्री डाक्टर वाग्ले मन्त्री स्तरीय निर्णय गर्दै अरियाललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो। मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्ले सरकारको 16 खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अरियालको विज्ञता र दक्षताको इमान्दारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताउनुभयो। त्यस अवसरमा नवनियुक्त राजस्व सल्लाहकार अरियालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।